जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला।
रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचारपछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचारपछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौँ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
सिलसिला।
अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरू माझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। गर्मीको समयमा चलेको हावाले किन शीतलता प्रदान गर्ने गर्दछ त विज्ञान उपयोगी प्रसङ्गमा यो सामग्री राख्दैछौँ। हावा स्थिर भए पनि अणुहरू जहिले पनि गतिशील हुन्छन्, जसले गर्मीबाट ताप बोकेका अणुहरूलाई लान्छन्। तर यदि हावा बहिरहेको छ भने यो प्रक्रिया तीव्र हुन्छ र शरीरबाट ताप छिटो छिटो बाहिर आउने कार्य गर्दछ। फलस्वरूप हामीलाई शीतलताको अनुभव भएको हुन्छ। गर्मी भएको बेलामा शरीरले ताप छोडिरहेको हुन्छ। यस अवस्थामा तापलाई छालाको सम्पर्कमा रहेको हावाका अणुहरूले लिने गर्दछन् र ती अणुहरू तात्ने पनि गर्दछन्। हावा चलेको बेला ती तातो अणुको ठाउँमा चिसो अणु आउँछन् र तिनीहरूले पनि तातो लिने गर्दछन्। यसरी शरीरबाट ताप बाहिर जाने क्रम छिटो छिटो हुन्छ, जसको फलस्वरूप हामीलाई शीतलताको अनुभव हुने गर्दछ। अहिले हामी कार्यक्रम सिलसिलामा छौँ।
हाम्रो नाकबाट बग्ने सिगान के हो त? अबको लागि यो प्रसङ्ग छ। मानव शरीरमा कुनै पनि अङ्गको नाम लिनुहोस्, त्यसको कुनै न कुनै कार्य अवश्य हुन्छ। यतिसम्म कि नाकभित्र हुने सिगानको पनि आफ्नै विशिष्ट कार्य छ। नाक हाम्रो शरीरभित्र हावा छिर्ने बाटो हो, तर हाम्रो शरीरभित्र छिर्नुभन्दा पहिले हावालाई तातो पार्ने र हावामा रहेका धुलाका कणहरूलाई हटाउनु पर्ने हुन्छ। नाकमा रहेका रौँहरूले हाम्रो शरीरभित्र छिर्ने हावामा रहेका कणहरूलाई केही मात्रामा रोक्ने काम गर्छ। साथै नाकदेखि फोक्सोसम्म पुग्ने श्वास नलीको भित्तामा पनि थुप्रै ससाना रौँहरू हुन्छन्। यी रौँहरूलाई सिलिया भनिन्छ। हाम्रो नाकभित्र वास्तवमा पारदर्शी सिङ्गान हुन्छ, तर हामीले सास फेर्ने हावामा रहेका धुलाका कणहरूलाई सिलियाले रोक्छ र यी कणहरू सिङ्गानबाट मिसिन्छन्। यसले गर्दा सिङ्गान बाक्लो र अपारदर्शी हुन जान्छ। हामीले फेर्ने प्रत्येक सासमा धुलाका लाखौँ कणहरू हुन्छन्। तपाईँ जतिसुकै सफा सहरमा या गाउँमा अथवा जङ्गलमै बसिरहनु भएको भए पनि तपाईँले सास फेर्ने बेला धुलाका लाखौँ कणहरू नाकबाट भित्र छिरिसकेका हुन्छन्। धुलोका कण बिनाको हावा पाइने स्थान भनेको जमिनबाट 1000 किलोमिटर परको समुद्री सतह हो। हामीले सास फेर्दा धुलाका कणहरू मात्र नभई लाखौँ ब्याक्टेरियाहरू पनि नाकभित्र छिर्छन्। तर सिङ्गानमा एन्टिसेप्टिक भएको कारण यी मध्ये थुप्रै ब्याक्टेरियाहरू सिङ्गानसँग मिसिएर नष्ट हुन्छन्। त्यसैले सिङ्गानले हामीलाई स्वस्थ राख्न ठुलो भूमिका खेल्छ।
अब यहाँ अर्को प्रसङ्ग छ। प्राचीन कालमा तास खेलको सुरुवात कसरी भयो त? एक जानकारी दिँदैछौँ। सुरत, पान, चिडी र इँटाका बुट्टाका एक्कादेखि गुलाम बेगम, जसलाई हामी मिस्सी पनि भन्ने गरिन्छ, र बादशाहका चित्र समेत 13 पत्ती हुने अनेकौं खेल खेलिने कागजका चक्कीहरूलाई तास भन्ने गरिन्छ। प्राचीन कालमा तास ज्ञानको वृहत क्षेत्रसँग सम्बद्ध थियो। त्यस बेलाको विश्व विज्ञान प्रविधिका क्षेत्र ज्यादै पछि परेका थिए। त्यस बेला तासका माध्यमबाट मानिसलाई अनेकौं ज्ञान गराइन्थ्यो। नक्षत्र विज्ञान तथा ज्योतिष विद्यासँग तासको गहिरो सम्पर्क र सम्बन्ध छ। एक वर्ष भरिमा 52 हप्ता हुन्छन् भन्ने कुरा तासका 52 पत्तीबाट ज्ञान दिइन्थ्यो। तासमा हुने रातो रङले शुक्ल पक्ष र कालो रङले कृष्ण पक्षको संकेत दिने प्राचीन चलन थियो। तासका चार रङले वर्षभरिमा चार ऋतु हुने संकेत गर्दथे। हामीले वर्षमा 6 ऋतुहरू जस्तो कि वसन्त ऋतु, वर्षा ऋतु, शरद ऋतु, हेमन्त, शिशिर भने पनि पाश्चात्य मुलुकमा 4 ऋतु मात्र मानिन्छन्। तासको संख्यालाई जोड्ने हो भने अयमास वर्षको 364 दिन हुन जान्छ। ठेलीमा भएको जोकरलाई एक एक मानेर त्यसमा पहिलो एक जोड्दा 365 दिनको पूर्ण एक वर्ष हुन्छ। अर्को जोकरको एक पत्ती पनि जोड्दा मलमास भएको वर्षको 366 दिन हुन जान्छ। मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिन्छ। कतिपय मानिसहरू असल र खास साहित्य हेर्न पनि तासको प्रयोग गर्दछन्। तास खेल चीनबाट सुरु भएको हो। तासलाई हिजो आज जुवाको रूपमा प्रयोग गरिन्छ, जुन यसको बौद्धिक महत्वलाई घटाउनु हो। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
कार्यक्रम सिलसिलामा अबको लागि भने बलिरहेको आगोको पछाडिका वस्तुहरू किन हल्लिरहेको देखिन्छ? यो रोचक प्रसंग। आगो लागेको स्थान वरिपरिको हावा आगोको कारण तातो हुन्छ, तर आगो एकै नासले बल्ने नहुँदा यसको वरिपरिको हावा पनि कहिले तातो त कहिले तुलनात्मक रूपमा चिसो हुन्छ। यसरी आगो वरिपरिको हावाको तापक्रम बदलिरहन्छ, परिणाम स्वरूप हावाको घनत्व पनि सधैँ बदलिरहन्छ, जसको कारण त्यस हावाबाट गुज्रने प्रकाशको गति अनि दिशा पनि परिवर्तन भइरहन्छ। त्यसैले आगोको पछाडि राखिएका सामानहरू हल्लिरहेको देख्छौँ।
पञ्चे बाजा के हो त, यो बारेमा जानकारी दिँदैछौँ। हिन्दू धर्ममा पञ्चे बाजा वैदिक युगदेखि चल्दै आएको बाजा हो। पञ्चे बाजा समूहमा बजाइने आजका दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाईको नाम त्यसबेला अर्कै थियो। दमाहालाई वेद युगमा दुधुबी र भेरी भनिन्थ्यो, झ्यालीलाई अधाती, ढोलकीलाई पटह र सहनाईलाई श्रृङ्ग भनिन्थ्यो। श्रृङ्ग प्राचीन सुशिर वाद्य हो, फुकेर बजाइने हुनाले यसलाई त्यसरी नामकरण भएको हुन सक्दछ। ट्याम्को दमाहाकै सानो रूप भएकोले यो त्यही परिवार अन्तर्गत पर्दछ। पौराणिक कालमा पनि पञ्चे बाजाको चलन निकै भएको थाहा पाइन्छ। रामायण, महाभारत र अन्य पुराणहरूमा पञ्चे बाजाको सन्दर्भ देख्न सकिन्छ। प्राचीन कालदेखि आजसम्म पनि धार्मिक अनुष्ठान र देव मन्दिरहरूमा पञ्चे बाजा बज्दै आएको छ। नेपाली समाजमा मेचीदेखि महाकालीसम्म यो वाद्य समूह लोकप्रिय छ। शोकाकुल वातावरणमा बाहेक यो बाजा जुनसुकै हर्ष र खुसियालीमा बज्ने गरेको पाइन्छ। नेपाली संस्कारमा जन्मेदेखि विवाह, व्रतबन्ध, चाडबाड, जात्रा, मेलापात, तिथि पर्व, पूजा आजा आदि हरेक उत्सवमा पञ्चे बाजा घन्केको पाइन्छ। मन्दिरदेखि नेपाली समाजसम्म सगुनी जातले पञ्चे बाजा बजाई आएका छन्। प्राचीन कालदेखि हिन्दू समाजले पञ्चे बाजाको सांस्कृतिक महत्वलाई अँगाली आएको छ। पछि पछि यसलाई ठुलो रूप दिन नरसिंह र कर्णाल नामक दुई सुधीर वाद्य मिलाई त्यसमा एक एकवटा दमाहा र सहनाई थपेर नौमती बाजाको नामकरण गरियो। यस समूहमा जम्मा 9 बाजा बजाउने गरिन्छ। आजकल राष्ट्रिय उत्सवका अवसरमा पनि ती वाद्य समूहहरू सुन्ने गरिन्छ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
सूर्यमुखी फुल किन सूर्यतिरै फर्किन्छ? अबको लागि यो प्रसंग। सूर्यमुखी फुलमा अक्सिन भन्ने एक प्रकारको तत्व रहेको हुन्छ। यसले बिरुवाको कोषहरूलाई तन्किन वा लम्बिन मद्दत गर्छ। अक्सिन सूर्यको प्रकाश परेको ठाउँबाट सरेर ओझेल भएतिर आउँदछ। बिहान पूर्वबाट सूर्य उदाउँदा फुलको डाँठमा भएको अक्सिन घाम नभएपट्टि वा पश्चिमतिर जम्मा हुन जान्छ र त्यसतर्फका कोषहरू बढी लम्बिन थाल्छन्। त्यसैले फुल स्वतः पूर्वतिर ढल्किन जान्छ। सूर्य सर्दै जाँदा त्यही क्रमले अक्सिन पनि सर्दै जान्छ र सूर्यमुखी फुल सधैँ सूर्यतिर फर्किरहेको हुन्छ।
अब तपाईँहरू माझ राधेसँग एउटा गीतलाई प्रताप दास र अन्नु चौधरीको युगल स्वरमा, गीतकारमा हुनुहुन्छ विष्णु भण्डारी अनि संगीतकारमा सरोज पोखरेल, यो गीत स्वीकारौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।
सृष्टिकै सुन्दर रचना भनौ कि सपनाहरूको पनि सपना भनौ कि
सृष्टिकै सुन्दर रचना भनौ कि सपनाहरूको पनि सपना भनौ कि
दुनिया यो सारा तिम्रै वर्णनमा छयो, सृष्टि पनि तिम्रै चरणमा छ।
म पनि त तिम्रै याद
यादमा हराउन थाले कता कता तिमीलाई मन हराउन थाले
ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
यो हो रेडियो पत्रिका सिलसिला
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट
सिलसिला
सिलसिला अब हामी राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठूलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
नेपालको सबभन्दा ठूलो उपन्यास माधवी हो।
विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्वीडन हो।
आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
विश्वमा सबभन्दा बढी साक्षरता दर भएको देश फिनल्यान्ड हो।
रेडियो नेपालबाट प्रसारित पहिलो नाटक
सर्वप्रथम एसएलसी परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट हुन्।
धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दारिजुङ्गा आउँछ।
चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
अन्तरिक्षमा जन्मेको पहिलो जीव
चिठी पत्रमा टिकट टाँच्ने चलन युद्ध शमशेरको पालाबाट सुरु भएको हो।
विश्व सुन्दरी प्रतियोगिता सन् 1951 सुरु भएको हो।
त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ
रेडिएसन हो।
शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्य मण्डल पत्ता लगाउने वैज्ञानिक कोपरनिकस हुन्।
जापानको संसदलाई डायट भन्दछन्।
संसारको सबभन्दा सानो चरा हमिंगबर्ड हो, यो पछिल्तिरबाट पनि उड्न सक्दछ।
पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोफोनिक्स भनिन्छ।
महाराज धीराज उपाधि लिने प्रथम राजा अंशु वर्मा हुन्।
नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
सिंहको बच्चालाई केसर भनिन्छ।
अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ अक्षर जे र भी हुन्।
चेस खेलको सुरुवात गर्ने देश भारत हो।
अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब मनोरञ्जनका लागि एउटा गीत तपाईँहरू माझ राख्दैछौ, प्रमोद खरेलको स्वरमा। यो गीत स्वीकारौं। गीत पछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।
ठगे कहीं हो
तिमले पनि ठग्यौ मुस्कुराउँदै नजिक सर्यौ मुटु चोरी लाग्यौ सपनाको च्यादर भित्र नसल बलाउँ अब कतै स्वर्गलोकमा मुद्दा पर्छ मुटु चल्छन् जता ततै झर्न सकिँदैन तिमीले छोडेर रुन सक्छु मर्न सकिँदैन हाँसु हो हाँसिरहन्छु रुन बामा जाऊ तिमी परैबाट छुन्न बामा तिमीलाई छुन्न बामा छुन्न बामा तिमीलाई छुन्न बामा
ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
सिलसिला
अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। कार्यक्रमको अन्त्यमा अब एउटा प्रेरक प्रसङ्ग छ माटोको भाँडो र पानीको थोपाको बारेमा। एकजना मानिस हरेक दिन नदीबाट दुईवटा माटोका घैँटाहरूमा पानी भरेर आफ्नो मालिकको घरमा ल्याउने गर्दथे। ती दुई घैँटा मध्ये एउटा एकदमै राम्रो र सग्लो थियो भने अर्को चाहिँ अलिकति फुटेको र चर्किएको थियो। हरेक पटक घर पुग्दा सग्लो घैँटाको पानी जस्ताको तस्तै हुन्थ्यो भने फुटेको घैँटाबाट पानी चुहिएर आधा मात्र घर पुग्दथ्यो। दुई वर्षसम्म यो क्रम चलि नै रह्यो। सग्लो घैँटालाई आफ्नो क्षमतामा घमण्ड थियो, तर फुटेको घैँटा भने आफू पूर्ण नभएकोमा र मालिकलाई पूरा पानी दिन नसकेकोमा निकै दुखी हुन्थ्यो। एक दिन फुटेको घैँटाले आत्मग्लानी थाम्न नसकेर पानी भर्ने मानिससँग भन्यो, म आफूसँग आफै लज्जित छु र तपाईँसँग माफी पनि माग्न चाहन्छु। मेरो गल्तीका कारण तपाईँहरूको आधा मेहनत खेर गइरहेको छ। त्यो मानिसले मुस्कुराउँदै भन्दछ, भोलि फर्कँदा तिमी बाटोको किनारमा फुलेका सुन्दर फुलहरूलाई हेर्नु न। अनि त्यसपछि भोलिपल्ट फर्कने क्रममा फुटेको घैँटाले बाटोको एकातर्फ निकै सुन्दर फुलहरू फुलेको देख्यो, तर पनि घर पुग्दा आधा पानी चुहिसकेकोले ऊ फेरि दुखित भयो। तब पानी भर्ने मानिसले भन्दछ, के तिमीले ध्यान दिएऊ? ती फुलहरू तिमीले पानी बोक्ने बाटोको तर्फ मात्र फुलेका छन् नि त, ख्याल गरेका छौ? अर्को तर्फ छैनन्। देख्यौ त, मलाई तिम्रो कमजोरी थाहा थियो र मैले त्यसको सही उपयोग पनि गरेँ। मैले बाटोको तिम्रो तर्फ फुलका बिउहरू छरिदिएको थिएँ। तिमीबाट हरेक दिन चुहिने पानीले ती बिउहरूलाई सिँचाइ गर्यो। आज तिम्रै कारणले गर्दा यो बाटो यति सुन्दर भएको छ र मैले यी फुलहरू भगवान्लाई चढाउन र मालिकको घर सजाउन पाएको छु। यदि तिमी यस्तो नभएको भए यो सुन्दरता सम्भव पनि थिएन। यसले सन्देश के दिन्छ भने हामी कोही पनि पूर्ण छैनौ। हामी सबैमा केही न केही कमजोरी वा फरकपन हुन्छ नै, तर यदि हामीले सही दृष्टिकोण राख्ने हो भने हाम्रा कमजोरीहरूलाई पनि सुन्दरता र सफलतामा बदल्न सक्दछौ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौ।
यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति द्विविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
अब कार्यक्रमबाट जाँदा जाँदै उर्गेन दोङ र मेलिना राईको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना तथा संगीत रहेको छ सुजन बाबु गुरुङको। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालनबाट साथ मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
हवस् त, नमस्कार, शुभ साता।
हाम्रो त माया लौ सङ्गलो पानी सलाला बगेर साथमै जानी। ओ हाम्रो त माया लौ सङ्गलो साथमै जानी हो
खुसी छु म जाति हो तिमीमै खुसी लहै मेरो दिलको राजा बजाइ लानु पञ्चे बाजा लहै मेरो दिलको राजा बजाइ लानु पञ्चे बाजा
कति कति सम्झिन्छौ र मैले जति तिम्रो याद कति कति सम्झिन्छौ र मैले जति ए मन मैले याद सुरिलो घरि घरि सम्झना तिम्रै भो मैले याद सुरिलो घरि घरि सम्झना तिम्रै भो हो घरि घरि सम्झना तिम्रै भो तिमलाई यस्तो हुन्छ भन्न निन्द्रा प्यास भोकले छुन्न तिमलाई यस्तो हुन्छ भन्न ए मन माइले याद सुरिलो घरि घरि सम्झना तिम्रै भो मन माइले याद सुरिलो घरि घरि सम्झना तिम्रै भो हो घरि घरि सम्झना तिम्रै भो
सुनको चुरी माग्यो हैन रानी बनाउ भन्यो छैन सुनको चुरी रानी बना भन्या छैना